नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र अनलाइन रेडियो नेपाल .gov.np प्रत्यक्ष सुन्न र अडियो संग्रहबाट डाउनलोड गरेर फुर्सदको समयमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले शुरू गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आजको कार्यक्रममा हामी गतिविधि र ज्येष्ठ नागरिक जिल्ला संघ पर्वतका अध्यक्ष, पूर्व शिक्षक तथा समाजसेवी धनेश्वर रेग्मीसँग गरिएको कुराकानी लिएर आएका छौं। कार्यक्रम सुन्दै गर्नुहोला। कार्यक्रम शुरू गरौं गतिविधिबाट। गोर्खा जिल्लाको खोलागाउँकी 70 वर्षीय सक्रिय ज्येष्ठ नागरिक कटवाल बजै शीर्षकको सामग्रीबाट। मेलापातमा व्यस्त रहेका गाउँलेका कानमा एकाएक भीरमौरीको मह काट्ने सूचना आइपुग्यो। कामथाती राखेर जेठ दोस्रो साता गाउँलेहरू मौरीको गोला भएको ठाउँ नेम्रुङ खोलामा भेला भए। उनीहरू सबैलाई सूचना दिनुभएको थियो 70 वर्षीय ज्येष्ठ नागरिक शिरमाया गुरूङले। एयरपोर्ट डाँडाबाट कराएको नसुन्ने र वृद्ध वृद्धका लागि उहाँले घर दैलो गर्दै सूचना छोड्नु भएको थियो। सिमसिमे पानीमा पछ्यौरी घुम्लुङ्ग उडेर लौरोको सहारामा शिरमाया जब एयरपोर्ट डाँडा उक्लिनुहुन्छ, गोड सार्ने, सरसफाई गर्ने, बाटो बनाउने, घाटो नाच्ने, मौरी काट्ने, गाउँमा छिमेकीको मृत्यु भए सूचना दिने जस्ता कामका लागि उहाँ यो डाँडामा आउनुहुन्छ। देश विदेशको खबर स्थानीय एफएम रेडियोबाट सुन्छन्, तर गाउँमा भने कार्य र कार्यक्रमबारे शिरमायाले डाँडाबाट नचिच्यासम्म गाउँले पत्याउँदैनन्। उत्तरी गोर्खाका चुम्नुम्री र धार्के गाउँपालिकाका अधिकांश बस्तीमा अझै पनि कटुवाल प्रथा कायमै छ। सबैजसो गाउँमा कटुवालको भूमिकामा पुरूषहरू छन्। शिरमाया भने गोर्खाको उत्तरी भेगकै एकमात्र महिला कटुवाल हुनुहुन्छ। गाउँ बस्तीमा सूचना पुर्याउने भरपर्दो माध्यमका रूपमा रहेका कटुवाललाई विगतका वर्षमा गोठ समितिले मासिक 1000 रूपियाँ दिने गरेको थियो। केही वर्ष यता गाउँपालिकाले मासिक 1500 रूपियाँ पारिश्रमिक दिँदै आएको छ। उहाँ भन्नुहुन्छ, बुढोलाई पालो दिँदा दिँदै म आफै कटुवाल बन्न पुगे। गतिविधिपछि अब कुराकानीको पालो। आजको कुराकानीमा हुनुहुन्छ ज्येष्ठ नागरिक जिल्ला संघ पर्वतका अध्यक्ष धनेश्वर रेग्मी। उहाँ माध्यमिक तहको सेवानिवृत्त शिक्षक हुनुहुन्छ। करिब 30-35 वर्ष नेपाल रेडक्रस सोसाइटीको जिल्ला सचिव, जसलाई रेडक्रसको भाषामा मन्त्री पनि भन्छन्, समेत भइसक्नु भएको छ। विभिन्न धार्मिक र सामाजिक संघ संस्थामा संलग्न भएर काम गरिसक्नुभएका उहाँले हाल नेपाल रेडक्रसको गण्डकी प्रदेशको सहकोषाध्यक्षको जिम्मेवारी पनि सम्हालिरहनु भएको छ। उहाँसँग सहकर्मी विमला राईले त्यस जिल्ला संघले गरेका पछिल्ला गतिविधिहरूका बारेमा जानकारी दिन आग्रह गर्दै कुराकानी शुरू गर्नुभएको थियो। सुनाउँदैछौ सोही कुराकानी।
अब यो दिवसहरू पनि मनाउने गर्छौ, जसमा चारवटा दिवस हुन्छ। ज्येष्ठ नागरिकको अपमान विरुद्ध गरिने विश्व दिवसको पनि हामीले कार्यक्रम गर्छौ। अस्ति जुन 15 गरेका थियौँ, त्यसमा चाहिँ अब यो जिल्ला प्रहरी कार्यालयको आयोजनामा सामाजिक विकास कार्यालय पर्वत र अनि चाहिँ हामी ज्येष्ठ नागरिक संघ जिल्ला संघ पर्वत तीनजनाको त्रिपक्षीय संयुक्त रूपमा हामीले एउटा कार्यक्रम गर्यौँ, दिवसको कार्यक्रम। यस्तै हामीले अघिल्लो अब चाहिँ अब ज्येष्ठ नागरिक दिवस पनि हाम्रो नेपालबाट मनाइने पुस 11 चाहिँ मनाइसकियो। अब आउने दुईटा दिवसहरू छ, एउटा चाहिँ अब अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस छ, अर्को चाहिँ अनि अल्जाइमर भन्ने दिवस पनि हामीले मनाउँछौँ। मुख्य गरी चारवटा दिवस मनाउँछौँ। अब चाहिँ यो दिवसहरू त मनाइन्छ, दिवसहरू मनाउँदा अब हामीलाई चाहिँ विशेष गरेर यो आर्थिक एकदमै सङ्कट छ। किन भन्दा यो स्थानीय तह, प्रदेश र सङ्घ यी तहबाट, यी कुनै तहबाट हामीलाई कुनै किसिमको सहयोग छैन। हामी निरिया छौँ। किन भन्दा ज्येष्ठ नागरिकको हक हितको कुरालाई लिएर हामीले अब कुराकानी गर्दा अब जिल्लामा अब कतिपय चाहिँ अब ज्येष्ठ नागरिकहरू घरमा सम्पन्न भए पनि बाबुआमालाई अब छोराछोरीले हेरत्त गर्ने अशक्त भएपछि अब चाहिँ उनीहरूको एकदम दयनीय अवस्था हुन्छ। उनीहरूको स्याहार सुसार, उनीहरूलाई रेखदेख गर्ने, उनीहरूलाई स्वास्थ्य परीक्षण गराउने इत्यादि चाहिँ अशक्त अवस्थामा चाहिँ त्यस्तो चाहिँ अब हुँदैन, हेलत्त भइरहेको छ। र विपन्न वर्गका चाहिँ अब ज्येष्ठ नागरिकको हालचाल त्यही छ। अलिकति मैले अब यो ज्येष्ठ नागरिकलाई मैले सुनिरहेको छु। एउटा हाम्रो यो पर्वतको बिहानी गाउँपालिकाको नरबहादुर नेपालीलाई मैले अब केही कुराहरू सोधेको थिएँ, के छ त तिम्रो अवस्था, अब चाहिँ अहिले अब कसले तिम्रो चाहिँ अब सहयोग गर्छ अथवा कसरी चाहिँ तिमी चाहिँ बाँचेका छौ भनेर एकदमै विपन्न चाहिँ अब चाहिँ ज्येष्ठ नागरिक हो। उसले भन्छन् कि अब मलाई अहिले यो दुईटा अब यो ज्येष्ठ नागरिकको भत्ता अब दुईटा मैले खाँदैछु। योभन्दा अगाडि उसले अझ पनि काम गर्दैछ, हात खुट्टा अब भनौँ मेहनत गर्दै काम गर्दैछ। र अब मलाई पहिला कुनै आशा भरोसा थिएन, कामकाज केही गर्न नपाउँदाको दिन बिहान काम गर्न दिउँसो पाएन भने बेलुका के खाने, म भोकै पनि बस्नु पर्थ्यो। अलिकति यो भत्ताले मलाई ठुलो राहत भएको छ। पहिल्यै मैले अस्तिको भत्ता बुझ्दाखेरि चैतकोमा आखिरमा अहिले दुई बोरी चामल लिए र दुईटा बुढाबुढी छन्। अब त्यसले चाहिँ यही साउन महिनासम्म ठ्याक्क भात खान चाहिँ अब हामीलाई हुन्छ। त्यसबाट अब मरिन्न कि अब त मरिनु भएन, केही नभए पनि आधार त भयो भनेर अलिकति मलाई ढुक्क भएको छ। अब मलाई छोराछोरीहरूले चाहिँ अब चाहिँ सहयोग गर्ला पनि छैन, बुहारीहरूले सहयोग गर्ला पनि छैन, कसैको सहयोग छैन, एउटा चाहिँ सामान्य झोप्रो मात्रै हो, जग्गा जमिन पनि छैन भन्ने कुराहरू गरे। यो अब विभिन्न अवस्थाका ज्येष्ठ नागरिकको अवस्था पनि त्यही हालत छ। अब मध्यम वर्गीय अब को पनि अब अहिले अब विदेशमा जाने छोरा बुहारीहरू घरमा बाबुआमा चाहिँ अब मात्रै छन्, उनीहरूको चाहिँ पनि अवस्था वृद्ध भइसकेपछि उनीहरूलाई चाहिँ रेखदेख गर्ने चाहिँ कोही नभएपछि अब उनीहरूले पनि एकदमै साह्रो अवस्थामा, कठिन अवस्थामा उनले चाहिँ अब चाहिँ आफ्नो ज्येष्ठ नागरिकको चाहिँ जीवन बिताउनु परिरहेको छ। स्वास्थ्य सेवा भनिन्छ, अब यातायातको सुविधाहरू भनिन्छ, यी सुविधाहरू उसँग हस्पिटलमा गयो हजुरको चाहिँ त्यहाँ औषधि नै छैन भन्छ। अब यातायातमा चाहिँ अब कहीँ चाहिँ जान पर्यो तीर्थाटन अथवा नजिकको उसमा, त्यसमा पनि अब कुनै किसिमको चाहिँ अब त्यो ज्येष्ठ नागरिकलाई कुनै सम्मान छैन। अब यस्तो यस्तो एकदम दयनीय अवस्था छ। अब यो अर्को चाहिँ एउटा अल्जाइमर चाहिँ अब भनिन्छ, यो अल्जाइमर रोग भनिन्छ, एउटा विस्मृति हो, हामीले अल्जाइमर दिवस पनि मनाउँछौँ। अब यो अल्जाइमरको एउटा चाहिँ औषधि निस्केको छ पनि भन्ने कुराहरू सुनिएको छ। अब हजुरहरूले अब यसको बारेमा हजुरको मिडिया मार्फत सम्बन्धित निकायहरूमा के कुराहरू पुर्याइदिन पाए, अब चाहिँ त्यस्तो चाहिँ अब अहिले अवस्थामा विस्मृति हुने हुँदा अब बुढाले बुढीलाई चिन्दैन, बुढीले बुढालाई चिन्दैन, त्यो अवस्था पनि हाम्रो रहेछ। त्यस कारणले यो उपचार अलिकति चाहिँ गर्ने चाहिँ अब प्रक्रिया भए त्यो चाहिँ यहाँहरूको मिडिया मार्फत सम्बन्धित निकायमा पुर्याइदिनको लागि मैले चाहिँ हार्दिक अनुरोध गर्दछु। अब यो ज्येष्ठ नागरिकको लागि हामीले चाहिँ अब जिल्लाबाट अब गाउँपालिका नगरपालिका स्तरसम्म हामीले चाहिँ एउटा संगठन विस्तार गर्ने कार्यमा हामी एकदम लक्ष्य अगाडि बढाएका छौँ। भर्खर अब मेरो मागको अन्तिममा चाहिँ यो गठन भएको थियो, त्यस कारणले अब यो बिस्तारै हामीले पालिकाहरूमा संगठन बढाउने र वार्ड स्तरसम्मै पुग्ने हाम्रो लक्ष्य छ। र अब आर्थिक सहयोग अब न गाउँपालिकाले गर्दछ, नगरपालिकाले गर्छ, न जिल्लाले गर्छ। अब यस्तो अवस्था छ, दयनीय अवस्था छ। किन भन्दा हामीले अलिकति संगठन गर्न सकियो, अलिकति चाहिँ हामी घर घरमा हाम्रो चाहिँ अब चाहिँ यी कुराहरू ज्येष्ठ नागरिकको हकितको बारेमा त्यहाँ पुगेर उनीहरूको अवस्थाहरू बुझ्ने, उनीहरूको चाहिँ अब चाहिँ लाई चाहिँ अब गर्न सकिने जुन अब सेवाहरू सुविधाहरू चाहिँ हामीले चाहिँ अब सरकारले दिएको नियम र कानुनले दिएको चाहिँ सुविधाहरू पनि त्यसलाई दिन सक्ने यी सन्देशहरू हामी त्यहाँ पुर्याउन सकिन्थ्यौँ। र अनि त्यहाँका ती अब तिनका सन्ततिहरू, ज्येष्ठ नागरिकका सन्ततिहरूले अब के अवस्थामा बाबुआमालाई अब राखेका छन् वृद्धहरूलाई, अब त्यो अवस्था पनि हामीले चाहिँ राम्रोसँग अब बुझ्न सकिन्थ्यो र बुझाउन सकिन्थ्यो। र हामीले यस्तो प्रशिक्षणको कार्यक्रमहरू पनि हामीले राखेर चाहिँ अब गर्न सकिन्थ्यो।
भन्ने
मलाई चाहिँ अब लागेको छ र हामीले चाहिँ समितिमा पनि यो कुराहरू उठान गरेका छौँ र हामी चाहिँ संगठन विस्तार वार्डसम्मै पुर्याउने हाम्रो लक्ष्य छ। यसरी चाहिँ हामी यो पर्वत जिल्लामा यसले अगाडि बढेका छौँ। अब जस्तो केन्द्रहरूले पनि कामहरू गर्दछ, जस्तो अब प्रशिक्षणहरूको कार्यक्रम गर्दछ, अब चाहिँ प्रदेशको कार्यक्रम गर्छ, अब केन्द्रीय स्तरको कार्यक्रमहरू पनि गर्दछ, तर केन्द्रको पनि आर्थिक सहयोग हामीलाई कुनै हुँदैन। जस्तो अब केन्द्रबाट सङ्घबाट चाहिँ जिल्लामा चाहिँ ज्येष्ठ नागरिकको चाहिँ अब कार्यक्रम भनेर हाम्रो चाहिँ अब सामाजिक विकास कार्यालयमा रकम आउँछ, तर त्यो रकम कति आउँछ के आउँछ थाहा हुन्न, हामीलाई चाहिँ अब कार्यक्रममा सम्म बोलाउँछ, हामीले है हामीलाई पनि सहायता गराउनुहोस् है भन्छौँ, तर हामीलाई नि त्यो कार्यक्रमहरू अब गर्न दिएको भए, अब चाहिँ अब हामीलाई त्यो बजेट दिएको भए हामीले चाहिँ अब यो जिल्लाभरि नै कहाँ कहाँ चाहिँ अब विभिन्न चाहिँ अवस्थाका अथवा अत्यन्त चाहिँ अब सहयोग गर्नुपर्ने अवस्थाका ज्येष्ठ नागरिकहरू छन् त्यसलाई हामीले केही किसिमको त्यसबाट पनि केही सहयोग गर्थ्यौँ, राहत पनि हुन्थ्यो।
आर्थिक मामलामा स्थानीय तहले सहयोग गरेको छ कि छैन, के छ?
गरेकै छैन, हजुर गर्दै गर्दैन। उनीहरूले के गर्दछन् भने अब आफ्नो ज्येष्ठ नागरिकको जुन रकम छुट्टिएको छ त्यो हामीलाई वास्तै गर्दैन, अनि आफूलाई जुन राजनीतिक तहका मान्छे छन् नि अहिले राजनीतिक कुरो हाम्रो गर्छ, जो चाहिँ जुन आफ्नो कार्यकर्ता छ त्यसैलाई लगेर 10-20 हजार रुपियाँ खुस्स लगेर घर दिने कार्यक्रम गर्ने होइन, जुनसुकै चाहिँ यो पार्टी ऊ पार्टी मैले भन्दिनँ, त्यो त्यस्तो गर्दा रहेछन्। अब हामीलाई त्यो कुनै अधिकार हामीले चाहिँ अब प्राप्त गर्न सकेका छैनौँ, हाम्रो सहभागिता पनि हामीले गराउँदैनन्।
अब ज्येष्ठ नागरिक जिल्ला सङ्घ पर्वत नै स्थानीय तहहरूमा आफ्नो कुरा राख्न नजानु भएको हो कि के छ, उहाँहरूलाई जानकारी नभएको हो कि?
होइन, त्यो भएको छ हजुर, हामीले चाहिँ उहाँहरूलाई भनेका छौँ तपाईँहरूले यो ज्येष्ठ नागरिकको चाहिँ कार्यक्रममा एक त तपाईँ हामीलाई नि सञ्चालन गर्न दिनुहोस्, दिनुहुन्न भने कति के आउँछ त्यो रकम हामी पनि चाहिँ हाम्रो पनि सहभागिता गराउनु, अनि चाहिँ त्यो अलिकति प्रभावकारी हुन्छ, हामीले चाहिँ घर घरमा ती चाहिँ कुराहरू ज्येष्ठ नागरिकहरूलाई हामीले पनि पुर्याउन सक्छौँ, अनि चाहिँ उनीहरूको दिनुहुने अवस्था आफूलाई थाहा हुन्छ, यसरी उनीहरूलाई राहत पुग्छ, सबै किसिमको अवस्थाहरू जानकारी गराउनुपर्छ, यसरी एक्लै खुसुक लगाएर तपाईँहरूले पैसा दिने काम त्यो सरकारको उद्देश्य नै होइन, ज्येष्ठ नागरिकको हरेकको कुरा पनि भएन, एउटा व्यक्तिलाई चाहिँ अब खुसी पार्ने कामहरू गर्ने भएर यो संस्थागत रूपमा सामाजिक रूपमा जानुपर्छ भनेर हामीले भन्दछौँ, तर हाम्रो कुरा उनीहरू पनि कहाँ सुन्छन्, अब स्थानीय सरकार भनेको अब सिंहदरबारको अधिकार हार्छ भन्छन्, उनीहरू सिंहदरबारमा जति चाहिँ अब अधिकार सम्पन्न भएको छन् अब चाहिँ अब क्याबिनेटमा सबै अब त्यस्तो यहाँ पनि उनीहरू सिंहदरबार हामी नै हो भन्ने जस्तो गर्व हुँदो रहेछ।
हजुर, पर्वत जिल्लामा रहनुभएका जो जो ज्येष्ठ नागरिक हुनुहुन्छ, ज जसले सामाजिक सुरक्षा भत्ता पाइरहनु भएको छ, उहाँहरूलाई सामाजिक सुरक्षा भत्ता सजिलै प्रदान गरिएको छ अथवा के छ, कस्तो छ अवस्था सामाजिक सुरक्षा भत्ता वितरणको अवस्था?
हजुर, अब त्यो के छ भन्दा हजुर सामाजिक सुरक्षा भत्ता अब ब्याङ्कमा चाहिँ खाता खोलेको छ, अनि ब्याङ्क मार्फत तिनीहरू चाहिँ गएर अब बुझ्नुपर्छ, कोहीलाई अब त नजिक छ सजिलै होला, कतिलाई अब त्यो भत्ता बुझ्न जाँदाखेरि अब चाहिँ अब आवाजात गर्दै 1-1.5 हजार रुपियाँ खर्च पनि हुन्छ, अनि उनीहरूलाई दुःख पनि हुन्छ, कसैले आँखा दिएको छैन, कोही अशक्त हुन्छ, अब चाहिँ कोही छोराछोरी नाति नातिनीलाई लिएर गयो भने त कस्तो पनि सम्म बुझियो छ भने, अनि ल मैले आमालाई हजुरआमालाई लिएर आएको भन्ने, अथवा अनि चाहिँ भत्ता बुझेपछि अब उनीहरूले आफ्ना हात हालिदिने तिनी हजुरआमालाई अथवा बुवाहरूलाई उनीहरूले चाहिँ अब अलिअलि यसो दिए, अरू यसै चाहिँ च्यापचुप पारेर चाहिँ अब आफ्नो स्वार्थ पूर्ति गर्ने त्यस्तो सम्म पनि घटनाहरू भएका छन्। यो सजिलोको लागि के गरिदिनु पर्ने भयो भने अब चाहिँ वार्ड वार्डमा नै त्यो ज्येष्ठ नागरिकहरूको जुन भत्ता हो त्यो भत्ता वार्ड वार्डबाटै वितरण गर्ने व्यवस्था मिलाइदिन पाए एकदमै त्यसबाट ठुलो चाहिँ अब कल्याण हुने थियो। यो चाहिँ अब यो सन्देश पनि हजुरको मिडिया मार्फत नेपाल सरकारलाई कुराहरू चाहिँ यहाँहरू मार्फत पुर्याइदिन पनि म हार्दिक अनुरोध गर्दछु।
हजुर, ज्येष्ठ नागरिकहरूको हक हितको लागि स्थापित ज्येष्ठ नागरिक जिल्ला सङ्घ पर्वतको अध्यक्ष हुनुहुन्छ अहिले, यस्तो विषयमा ज्येष्ठ नागरिकहरूलाई गाह्रो अप्ठ्यारो परेको विषयमा हजुरले त्यहाँका स्थानीय तहहरूसँग समन्वय गरेर ज्येष्ठ नागरिकहरूलाई उहाँहरूकै घर घरसम्म पुर्याउने, जो सामाजिक सुरक्षा भत्ता लिनुहुन्छ उहाँहरूलाई घर घरसम्म पुर्याएर लिने दिने व्यवस्थाको लागि पहल गर्न पनि त सक्नुहुन्छ होला? जस्तै कुनै कुनै हामीले थाहा पाए अनुसार कुनै कुनै स्थानीय तहमा चाहिँ ज्येष्ठ नागरिकहरूलाई घर घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको पनि सुनेका छौं। यो विषयमा तपाईँले पनि आफ्नो तर्फबाट, तपाईँको यो ज्येष्ठ नागरिक जिल्ला संघ पर्वतले पनि आफ्नो तर्फबाट केही पहल गर्न सक्नुहुन्छ या के छ?
त्यो त अब हामीले, हाम्रो यहाँ 7 पालिका छ, नगरपालिका 2 छ, 5 अब गाउँपालिका छ। त्यो त हाम्रो तर्फबाट हामीले गर्ने पहल त, यो त हामीलाई एकदमै नै मनमा एकदमै खड्किरहेको छ। उनीहरूको असुविधालाई देखेर ती कुराहरूको हामीले चाहिँ जानकारी उहाँहरूलाई राम्रोसँग रिक्वेस्ट गरेर ती कुराहरू हामी सन्देश पुर्याउन सक्छौँ। त्यो कुरा हामीबाट भएको पनि छ। यो भएन है, ज्येष्ठ नागरिकलाई साह्रै चाहिँ यसमा चाहिँ अब कठिनाई भयो, त्यो ब्याङ्कमा जान आउन, अब चाहिँ अब त्यसो हुनाले वार्ड वार्डबाटै यो व्यवस्था गर्न पर्यो भनेर हामीले पालिकाहरूमा पनि हामीले अनुरोध गरेकै छौँ, विशेष रूपमा हामी गर्छौँ।
उहाँहरूले के प्रतिक्रिया दिनुहुन्छ त?
अब चाहिँ उहाँहरूले भन्नुहुन्छ, अब वार्डमा ल्याएर अब वितरण गर्दा अब चाहिँ अब त्यो पैसा कहाँ राख्ने? अब चाहिँ अब अहिलेको जमानामा अब चाहिँ पैसा ल्याएर पैसा राखेर हामीले चाहिँ वितरण गर्न, हामीलाई अब घर घरमा जान अलि हामीलाई कठिनाई हुन्छ भन्नुहुन्छ। त्यस्तै टामटुम पार्नुहुन्छ कुराहरू, तर होइन, त्यस्तो होइन। तपाईँहरूले अब 9 वार्डमा जस्तो विभिन्न स्वास्थ्य कार्यक्रमहरू हुनुहुन्छ, तपाईँहरू घर घर जानुहुन्छ, स्थानीय सरकारले गरेको जस्तो अब चाहिँ अब विभिन्न कार्यक्रममा घर घरमै गएर पनि उनीहरू चाहिँ अब स्वास्थ्य सम्बन्धी कुराहरू जानकारी गराउने, जस्तो अब चाहिँ अब यो सुगर सम्बन्धी पनि अब परीक्षण अहिले भएको छ, घर घरमै जान्छन्। अब अरू चाहिँ अब यो हात्ती पाइरी भन्छ अब रोग, अब यो विभिन्न किसिमका रोगहरूमा यो स्वास्थ्य स्वयंसेविका भन्ने प्रत्येक वार्डमा हुन्छ, उनीहरू मार्फत अनि चाहिँ त्यो स्वास्थ्य निकायबाट गएर उनीहरूले चाहिँ यसरी चाहिँ घर घरको चाहिँ परीक्षण गर्ने लिने कामहरू गरिन्छ भने यो भत्ता वितरण गर्न पनि तपाईँहरूलाई साधिक 9 वार्ड अथवा 11 वार्ड अथवा अब नगरपालिका अनुसार 14-15 वार्ड, अब त्यो वार्ड वार्डमा चाहिँ अब चाहिँ तपाईँहरूले एक दिन 2-3 दिनमा, अहिले अब बाटाघाटा त धेरै खुलेकै छन्, बाइकको सिस्टम पनि छ, जान सकिन्छ वार्ड वार्डमै। हाम्रो यहाँको अवस्था हेर्दा बाटोघाटो राम्रै छन्, त्यसकारणले अब यसरी वितरण गर्न पर्छ, गरिदिनु भयो भने उनीहरूको चाहिँ अब कल्याण हुन्छ, उनीहरू खुसी हुन्छन्, उनीहरूको आत्माले पनि आशीर्वाद दिन्छ। अब हामी यसरी यो सेवा हो, तपाईँहरू सेवा है परम धर्म, तपाईँहरू सेवाकै लागि चाहिँ अब तपाईँहरू सामाजिक कार्यहरू गर्नुहुन्छ, त्यस कारणले अब यो चाहिँ व्यवस्था मिलाउनु पर्छ, हजुर यो गर्नुपर्छ, यसबाट तपाईँहरूले पनि श्रेय पाउनुहुन्छ भनेर हामीले त अब भनेकै छौँ। यो कुराहरू हामीले आवाज उठाएकै छन्, हामी चाहिँ भन्छौँ, भन्दै गएका छौँ। अब परामर्श अब चाहिँ उहाँहरूले सुन्नुभयो भने हुन्छ, नहुने कुरो छैन, उहाँहरूले पनि सुनिदिनु पर्यो।
हजुर, पर्वत जिल्लामा चाहिँ स्वास्थ्य बिमा कार्यक्रमको अवस्था के छ? कति ज्येष्ठ नागरिकहरूले यसको सेवा लिनु भएको छ, के छ जानकारी यहाँहरूलाई?
अब यो जस्तो अब स्वास्थ्य बिमाको कार्यक्रम अब यो 70 वर्ष पुगेको, 60 वर्षदेखि माथिको भनौ न, अब ज्येष्ठ नागरिकहरूलाई यो स्वास्थ्य बिमाको कार्यक्रम चाहिँ अब नगरपालिकाबाट अथवा गाउँपालिकाबाट उनीहरूको चाहिँ कर्मचारी नै खटाएर घर घरमै आएर पनि त्यो बिमा गर्ने गरेको छ। त्यो त राम्रै गरेको छन् है, त्यो राम्रै गरेको छ। अनि अर्को चाहिँ बिमा पनि हुन्छ, हुन त त्यो त अरूको अब यो 60 वर्ष नपुगेकालाई अब 3500 रुपियाँ जम्मा गरेपछि 5 जनासम्मले त्यो वर्ष दिनको सुविधा पाउने र प्रति वर्ष रिन्यू गर्नुपर्ने सिस्टम हुँदो रहेछ, त्यो पनि उनीहरू गरेका छन् है। स्थानीय सरकारबाट त्यो राम्रै गरेको छ, सरकारको उद्देश्य अनुसार लक्ष्य अनुसार त्यो भएको छ, गर्दैछन्। वार्डबाट वार्ड वार्डमै आएर
सबै ज्येष्ठ नागरिकहरू समेटिनु भएको छ त?
60 वर्षदेखि भनेपछि ज्येष्ठ नागरिक समेटेकै छ नि, हजुर।
यहाँले अघि नै भन्नुभयो कि यातायात र स्वास्थ्यमा दिएको 50% छुट सुविधा पनि राम्ररी कार्यान्वयन नभएको जस्तो कुरा गर्नुभयो, त्यसो भए ज्येष्ठ नागरिक जिल्ला संघ पर्वतले पनि के पहल गर्न सक्छ त यो पूर्ण रूपमा कार्यान्वयन गर्न गराउन?
के गर्नुपर्छ भने हाम्रो विचारमा जस्तो जिल्ला प्रशासन भयो, अब प्रहरीको निकायहरू भए होइन, सुरक्षा निकाय, अनि चाहिँ सामाजिक संस्थाहरू, अनि हामी सहित बसेर एउटा संयुक्त रूपमा एउटा चाहिँ विशेष एउटा चाहिँ अब छलफल भनौँ न, चाहिँ कार्यक्रम राखेर एउटा चाहिँ अब निष्कर्ष निकालेर त्यसलाई कार्यान्वयन गर्नमा त अब प्रशासनिक निकाय पनि लाग्नु पर्यो, सामाजिक चाहिँ अब संस्थाहरूले पनि त्यसमा चाहिँ सहयोग पुर्याउनु पर्यो, अब त्यो यातायातको चाहिँ अब मान्छेहरूलाई पनि अब तिनीहरूलाई पनि जुटाएर त्यो चाहिँ अब कार्यक्रममा सबैलाई जुटाएर एउटा चाहिँ विशेष कार्यक्रम राखेर कमिसनरलाई पनि एउटा विश्वास राम्रो दिलाउन सक्नु पर्यो, त्यस्तो वातावरण बनाउन सकियो भने चाहिँ त्यो कार्यान्वयन हुन्छ होला, होइन भने त गाह्रो छ, हजुर। अब कहीँ त्यो 50% भन्ने कुरो त अब त्यो हुँदै हुन्न, दिँदै दिँदैन, गर्दै गर्दैन, त्यो एकदमै ज्येष्ठ नागरिक पाएकै छैन बिचरा, यो एकदमै समस्या छ। औषधि पनि त्यसै भन्छ जस्तो अब स्वास्थ्यमा गयो हस्पिटलमै अब औषधि एउटा औषधि दिन्छ अरू अब किन्नुपर्छ भन्छन् नाम मात्रको भइरहेको छ सम्पूर्ण सेवा प्राप्त गर्न सकेका छैनन् हजुर यो सबैको अवस्था यही नै छ
पर्वत जिल्लामा चाहिँ कतिजना ज्येष्ठ नागरिकहरू हुनुहुन्छ उहाँहरू कति संख्यामा हुनुहुन्छ तथ्याङ्क के छ
मैले त्यहाँ लिन्छु पनि भनेको थिएँ पक्का तपाईँहरूले सोध्नुभयो मलाई एकदम खुसी लाग्यो मैले यसको तथ्याङ्क लगभग चाहिँ अब यो 12-15,000 छ कि भन्ने मलाई लाग्छ मलाई त्यति क्लियर छैन है हजुर मैले यो हजुरहरूले फेरि अर्को पटकमा चाहिँ यस्तो अवसर दिनुभयो भने म एकदम क्लियरै बताउँदा मैले एकदम मनमा लागेको थियो यो जेठनाको संख्या कति छ यहाँले पक्का पनि सुन्नुहुन्छ भन्ने त्यो मैले यहाँ एउटा निकायमा चाहिँ अब कुरा गर्छु भनेको थिएँ त्यो मैले सोध्न पाइनँ मैले अब यकिन छैन हजुर यकिन नभएको कुरा अहिले नभन भाइ
पर्वत जिल्लामा रहनुभएका ज्येष्ठ नागरिकहरूले हाम्रो हक हितको लागि ज्येष्ठ नागरिक जिल्ला संघ पनि छ है भनेर उहाँहरूले कसरी थाहा पाउने अथवा उहाँहरूलाई परेको समस्या ज्येष्ठ नागरिक जिल्ला संघसम्म पुर्याउनको लागि के गर्न सक्नुहुन्छ उहाँहरूले
यसरी जिल्ला संघ पर्वत भन्ने कुराहरू पर्वत जिल्लाको ज्येष्ठ नागरिकलाई एकदम राम्रैसँग थाहा छ किन भन्दा विभिन्न पालिकाबाट त्यहाँ प्रतिनिधित्व भएको छ समितिमा अब थाहा पाउनुहुन्छ अनि हामीले यस्तो कार्यक्रमहरू केही कार्यक्रमहरू गर्दाखेरि हामीले चाहिँ लगभग चाहिँ उहाँहरूलाई आउन सक्ने मेरो गराएको आउन सक्ने कति हुनुहुन्छ उहाँहरूलाई हामीले चाहिँ बोलाएर कहिले सम्मानको कार्यक्रम पनि हामीले गर्दछौँ यसरी चाहिँ अब तपाईँहरूलाई परेका जुन समस्याहरू हुन् ती समस्याहरू अब चाहिँ कतैबाट तपाईँहरूले अब चाहिँ अब बाटो तपाईँले देख्नुभयो भने पाउनु भएको छैन भने यसैसँग आएर तपाईँहरूले यी कुराहरू निवेदन गर्नु अनि हामीले यहाँको सम्बन्धित निकाय र प्रशासनिक निकाय अनि अब सामाजिक अब अरू चाहिँ अब संस्थाहरूसित पनि हामीले चाहिँ राय गरेर अनि चाहिँ अब कानुनी प्रावधानमा जान पर्ने भए पनि हामीले त्यो निकाय हामीले चाहिँ अब तपाईँहरूको समस्या समाधान गर्नको लागि हामी चाहिँ अब एकदम तपाईँहरूको लागि सहयोग सिद्ध हुन्छौँ तपाईँहरू चाहिँ हामीसँग आएपछि हुन्छ भनेर हामीले उहाँहरूलाई भनेका छौँ ती कुराहरू पनि अब उहाँहरूलाई जानकारी छ
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ संघको समन्वय सहकार्य चाहिँ कस्तो छ
अब राष्ट्रिय ज्येष्ठ नागरिक संघले अब जस्तो कि अब कार्यक्रमहरू गर्छ अस्ति अब चाहिँ सुर्खेतमा एउटा कार्यक्रम भएको थियो यो ज्येष्ठ नागरिकको करिब चाहिँ 74-75 जिल्लाको 75 जिल्लाको चाहिँ अब प्रतिनिधिहरू साधारण सभा गरेको थियो सुर्खेतमा त्यहाँ म आफै पुगेको थिएँ र त्यहाँ चाहिँ अब कार्यक्रम राम्रै भयो र त्यहाँको चाहिँ अब मुख्यमन्त्री राजु शर्मा भन्नेले गर्नुभएको थियो त्यहाँ उद्घाटन र अब यसरी अब ज्येष्ठ नागरिकहरूलाई जिल्ला जिल्लाबाट बोलाउने काम गरिन्छ अनि प्रदेशको कार्यक्रम अस्ति भर्खर गोर्खामा पनि भएको थियो यहाँबाट मैले प्रतिनिधि पठाएको थिएँ जिल्ला कार्य समितिको एकजना साथीलाई ठाकुर प्रसाद भूषाल भन्नेलाई यसरी चाहिँ ज्येष्ठ नागरिकले गरिने जुन कार्यक्रम हो जिल्लाको लागि प्रदेशको कार्यक्रम अब केन्द्रको कार्यक्रम ती कार्यक्रमहरूमा हाम्रो सहभागिता अब छिन्न हुन्छ भइरहेकै छ उहाँसित पनि अब राम्रै छ सम्पर्क नराम्रो छैन सबै ठिकै छ हजुर पनि ठिकै छ
जिल्ला संघको आगामी कार्ययोजना के छ
अब आगामी कार्यक्रममा हामी अब यो यसरी भएन हाम्रो अब सक्रिय त हामी छौँ निष्क्रिय कति पनि छैनौँ हामीलाई पनि चिन्ता छ कसरी चाहिँ ज्येष्ठ नागरिकलाई हामीले चाहिँ उनीहरूको हकमा साह्रै वञ्चित भएको छ सामाजिक तहमा घर परिवारमा त्यस कारणले अब यी कुराहरू हामीले पुर्याउन उनीहरूलाई थाहा पाउन उनीहरूसित नजिक हुन अब हामीले अब गाउँपालिकाहरूमा नगरपालिकाहरूमा अब नगर स्तरीय गाउँ स्तरीय चाहिँ अब चाहिँ अब यो हामीले संगठन विस्तार गर्ने र वार्ड स्तरसम्म हामी समिति गठन गर्ने र हामी यसरी चाहिँ अगाडि बढौँ यसो भएपछि ज्येष्ठ नागरिकका सम्पूर्ण चाहिँ गतिविधिहरू हामीले एकदम राम्रो एउटा चाहिँ स्पष्ट किताबको रूपमा हामीले चाहिँ अब थापाउन सक्छौँ र हामीले बाहिर पनि अब चाहिँ हामीले सम्बन्धित निकायहरूमा उनीहरूको सम्पूर्ण समस्याहरू हामीले चाहिँ अब प्रस्तुत गर्न सक्छौँ त्यस कारणले हामी अगाडि बढौँ भनेर हामीले संकल्प पनि गरेका छौँ र हामी अब यो पालिका स्तरमै हामी चाहिँ वार्डसम्म हामी पुग्ने संगठन विस्तार गर्न पुग्ने हाम्रो आगामी कार्यक्रमहरू छ हजुर मैले जो भोगेको जो अनुभव गरेको र अब भोलि अब वर्तमान गतिविधि र भोलि अब भविष्यमा हामीले गर्नुपर्ने चाहिँ अब ज्येष्ठको लागि हामीले गर्नुपर्ने कार्यक्रम हो कार्यहरू हो सक्रियताका साथ ती कुराहरू मलाई यहाँहरूले चाहिँ अब भन्ने अथवा प्रस्तुत गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण रेडियो परिवारलाई म आभार व्यक्त गर्न चाहन्छु धन्यवाद
उहाँ हुनुहुन्थ्यो समाजसेवी तथा सेवानिवृत्त पूर्व शिक्षक एवं ज्येष्ठ नागरिक जिल्ला संघ पर्वतका अध्यक्ष धनेश्वर रेग्मी सहकर्मी विमला राईसँग कुराकानी गर्नुहुँदै। श्रोता, यस कार्यक्रममा हामीले समेटेका विषयवस्तु तपाईँलाई कस्तो लागिरहेको छ? ज्येष्ठ नागरिकका के कस्ता विषयवस्तुलाई हामीले समेट्नु पर्ला? तपाईँका कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छन् भने पठाउनुहोला। तपाईँले पठाउनुभएका रचनात्मक सुझावलाई हामी उचित सम्मान गरेर कार्यान्वयन पनि गर्नेछौ। साथै बिहान बेलुकाको समयमा दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी वा टोल छिमेकमा भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ। धुवाँ धुलो लगायत रुगाखोकीबाट आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित बनाउन सधैँ राम्रोसँग मास्क लगाउने गर्नुपर्छ। बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ। अनि कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन मन लागेमा कार्यक्रमको इमेल jesthnagarik@gmail.com jesthnagarik@gmail.com पठाउन पनि सक्नुहुन्छ। तपाईँका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि महत्वपूर्ण हुनेछन्। त्यसैको आधारमा हामी कार्यक्रमलाई परिमार्जित गर्दै पनि जानेछौ। लौ त श्रोता, आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यहीँ सकियो। ज्येष्ठ नागरिक र घर परिवारका अन्य सदस्यहरू बीचको सम्बन्धलाई मायालु र व्यवहारिक बनाउन अझ बढी प्रयास र प्रयत्न गरौं भन्दै आजको कार्यक्रमबाट बिदा चाहन्छौ। अर्को कार्यक्रमसम्मका लागि सहकर्मीहरू दुर्गा निरौला र विमला राई सहित म राजन कार्की पनि बिदा हुन्छु। नमस्कार। मातृदेवो भव, पितृदेवो भव, यो संस्कृति र परम्परा बनाऊ इनको जीवन हामी हसी खुसी भरा भरा। जय होस् ज्येष्ठ नागरी, जय होस् ज्येष्ठ नागरी, जय होस् ज्येष्ठ नागरी।